نحمده ونصلي ونسلم على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ان الدين عند الله الاسلام صدق الله العظيم اللهم صل على سيدنا مولانا محمد وعلى ال سيدنا مولانا محمد صلاه دائمه بدوام الملك الحي القيوم. آج کے ہماری اس روحانی تربیتی نشست کا عنوان ہے مذہب کی ضرورت اور اہمیت. ہم نے اس موضوع کو اس لیے چنا کہ ہمارے معاشرے میں مذہب سے دوری عام ہو چکی ہے اور مشاہدے میں یہ آیا کہ ہمارے نوجوان اس قسم کے سوالات اپنے مذہب پر کر رہے ہیں کہ جس کو سن کر بڑی حیرت ہوتی ہے اور افسوس ہوتا ہے کہ ایک مسلمان اپنے دین پر اس قسم کے اعتراضات کرے تو وہ کیسا مسلمان ہے. یعنی یہ سنی سنائی بات نہیں، مشاہدے کی بات ہے. مثال کے طور پر ایک صاحبہ نے عمرے کا پروگرام بنایا اور جب اپنے شوہر سے کہا تو انہوں نے جواب میں یہ کہا کہ اس سے بہتر تو یہ ہے کہ ہم کسی جگہ اور گھوم کر آ جائیں. اور پھر انہوں نے یہ کیا بھی کہ اس عمرے کے پروگرام کو کینسل کر کے کسی اور ملک میں گھومنے کے لیے چلے گئے اور آ کر بڑے فخر سے بیان کیا کہ ہم نے یہ کام کیا. یعنی جو اپنا مرکز، دین کا مرکز، اسے چھوڑ کر آپ مغربی ملک گھومنے کے لیے جائیں، یہ کون سا اسلام پر عمل ہے یا کون سا مسلمان کا طریقہ ہے؟ دوسری بات، ایک محفل میں میں خود موجود تھا اور وہ محفل کسی صاحب کے حج پہ سے واپس آنے کے سلسلے میں منعقد ہوئی تھی، عام طور پہ لوگ کرتے ہیں. تو وہیں ہمارے دوست نے کسی اپنے قریبی عزیز سے، دوست سے سوال کیا کہ آپ حج یا عمرے پر گئے؟ اس نے کہا یہ کھیل تماشے تو میں نے بہت دیکھے. استغفر اللہ، یعنی حج یا عمرے کو معاذ اللہ ثم معاذ اللہ کھیل اور تماشا کہنا. اگر یہ لفظ کوئی غیر مسلم کہتا تو ہمیں تسلی ہوتی کہ تو اسلام سے تعلق ہی نہیں، لیکن دین پر عمل کرنے والا، کلمہ پڑھنے والا، نماز پڑھنے والا، اس کے منہ سے اس قسم کے الفاظ نکلیں تو آپ سوچ سکتے ہیں کہ یہ کس ذہن کی عکاسی کر رہا یہ الفاظ. یہ اس بات کا ثبوت ہے کہ وہ ذہنی طور پر اسلام سے مطمئن نہیں، نام کا مسلمان ہے، کہتا ہے کہ ہاں میں مسلمان ہوں، لیکن اس قسم کے الفاظ ادا کرنا اس کی ذہنی کیفیت کو ظاہر کر رہا کہ وہ دین سے کتنا دور ہے. میں حیران ہوا یہ سن کر کہ ایک مسلمان اس قسم کے الفاظ استعمال کرے تو اس کو ہم کیا کہیں گے. اصل میں یہ تمام چیزیں صرف اور صرف دین سے دوری کا نتیجہ ہے. دینی تعلیمات نہ ہونے کی وجہ سے ہمارے نوجوان مغرب سے متاثر ہو رہے ہیں، مغربی تہذیب کو اپنا رہے ہیں. اور بعض اوقات تو یہ بھی کہتے ہیں کہ کیا ضرورت ہے اس. اور ایک واقعہ اس قسم کا اور بھی ہوا جو میرے سامنے تو نہیں ہوا لیکن مجھے بتایا کہ ایک صاحبہ نے جب ان کے شوہر نے کسی کام کا حکم دیا، انہوں نے کہا یہ تو شریعت کے خلاف ہے، یہ کام میں نہیں کر سکتی. تو انہوں نے کہا شریعت کیا ہوتی؟ اور اس سے زیادہ خطرناک لفظ استعمال کیا اور یہ کہا کہ شریعت شر سے شروع ہو رہی، معاذ اللہ ثم معاذ. استغفر اللہ. اب آپ دیکھیں کہ جو مسلمان اس قسم کے الفاظ استعمال کرے اس کا دین سے کیا تعلق ہے اور وہ کیسا مسلمان ہے. اس لیے ہم نے اس موضوع کو اپنا عنوان سخن بنایا کہ ہم پہلے یہ سمجھیں کہ مذہب ہے کیا، مذہب کی ضرورت کیوں ہے، ہم کیوں کسی مذہب سے تعلق رکھتے ہیں، اس کی وجہ کیا ہے؟ سب سے پہلی چیز یہ سمجھیے کہ اللہ تبارک و تعالی نے انبیاء کرام علیہ السلام کے ذریعے جو احکامات نازل فرمائے، جو قوانین ان کے ذریعے انسانیت تک پہنچائے، ان تمام احکامات، ان قوانین کے مجموعے کا نام مذہب ہے۔ یہ مذہب کی تعریف ہے، صرف مذہب کی۔ اللہ تبارک و تعالیٰ کے احکامات انبیاء کرام علیہ السلام کے ذریعے جو ہم تک پہنچے، انسانوں تک پہنچے، ان تمام قوانین اور احکامات کے مجموعے کا نام کیا ہے؟ مذہب۔ اور مذہب انسان کے لیے لازم ہے، ملزوم ہے۔ ہر انسان کے لیے مذہب لازم ہے۔ کیوں؟ مذہب اسے رہنے سہنے کا طریقہ سکھاتا، مذہب اسے زندگی گزارنے کے آداب سکھاتا، مذہب اسے انسانیت کے مقام پر پہنچاتا، اور مذہب پر عمل کرنے کے بعد انسان انسانیت کے صحیح مقام اور مرتبے تک پہنچ سکتا، اور انہی احکامات پر عمل کر کے انسان لقد کرمنا بنی آدم کا تاج جو اللہ نے انسان کے سر پہ رکھا، وہ اس اپنے آپ کو اس کا اہل ثابت کرتا۔ تو مذہب ضروری ہے، اور اگر کوئی کہے کہ مذہب ضروری نہیں، یہ احکامات ضروری نہیں، ہم کہتے ہیں ہاں یہ بھی ٹھیک ہے، لیکن کن کے لیے؟ جو حیوان ہیں، حیوانوں کے لیے کوئی مذہب نہیں ہے، حیوانوں کے لیے کوئی قانون نہیں ہے۔ بھائی جانوروں کے لیے کوئی قانون ہے؟ کسی عدالت نے کسی جانور کو سزا دی؟ اسلام نے کسی جانور کو سزا دی؟ مذہبی لحاظ سے یا قانونی لحاظ سے، ملکی لحاظ سے آپ یہ دیکھیں، جانوروں پر کوئی قانون لاگو نہیں ہوتا، ان کے کوئی رہنے سہنے کے انداز ہیں؟ جہاں منہ مارا چر لیا، جہاں سے چارہ لے لیا، کسی کو سنگ مار دیا، کسی کو کچھ کر، کوئی قانون؟ قانون ہے انسانوں کے لیے، مذہب ہے انسانوں کے لیے۔ اگر کوئی یہ کہتا ہے کہ ہمیں کسی مذہب کی ضرورت نہیں، تو سمجھ لو کہ وہ انسانیت سے بھی گر چکا۔ انسان اگر ہے تو اسے مذہب کی ضرورت ہے، احکامات خداوندی کی ضرورت ہے۔ اب سوال یہ پیدا ہوا کہ یہ بات تو ہم نے سمجھ لی کہ انسان کے لیے مذہب کی ضرورت ہے، اور مذہب نام ہے اللہ تبارک و تعالیٰ کے ان احکامات کا جو اس نے انبیاء کرام علیہ السلام کے ذریعے اس دنیا میں بھیجے، انہی کے ذریعے ہم تک آئے نا، ڈائریکٹ تو اللہ تعالیٰ نہیں، حضرت آدم علیہ السلام سے لے کر نبی پاک علیہ الصلوۃ والسلام تک مختلف ادوار میں انبیاء کرام علیہ السلام آتے رہے، مختلف صحائف بھی نازل ہوئے، تورات، انجیل، زبور اور قرآن مجید فرقان حمید، یہ تو چار کتابیں آسمانی جو مشہور ہیں۔ اس کے علاوہ بھی مختلف ادوار میں مختلف صحیفے نازل ہوئے انبیاء کرام علیہ السلام پر، اور وہ ان کو پڑھ کر لوگوں کو سناتے تھے، اللہ تبارک و تعالیٰ کے احکامات لوگوں کو بتاتے تھے۔ جب کسی نبی کی تعلیم، ان کے قاعدے قوانین، ان کی تعلیمات کو لوگوں نے بگاڑا، انبیاء کرام آئے اور چلے گئے، ان کے بعد ان کی تعلیمات کو جب بگاڑا گیا، اس کو ختم کیا گیا، تو اللہ تبارک و تعالیٰ نے دوسرے نبی کو بھیج دیا۔ وہ آئے اپنے وقت پر، انہوں نے تعلیمات پہنچائیں، تبلیغ کی اور چلے گئے۔ اگر ان کے بعد ان کی تعلیمات کو مٹا دیا گیا، ختم کیا گیا، یا اس میں تحریف کی گئی، اللہ تبارک و تعالیٰ نے تیسرے نبی کو بھیج دیا۔ اس طرح یکے بعد دیگرے 124,000 پیغمبر علیہ السلام یا کم و بیش اس دنیا میں آئے، اور انہوں نے اپنے اپنے دور میں دین حق کی تبلیغ فرمائی، اللہ تبارک و تعالیٰ کے احکامات اس کے بندوں تک پہنچائے۔ اب آپ یہ کہیں گے کہ ہم نے یہ تو سمجھ لیا کہ انسان کے لیے مذہب ضروری ہے، مذہب پر عمل کرنا ضروری ہے، کیونکہ مذہب نام ہے اللہ تبارک و تعالیٰ کے احکامات کا، تو اب یہ بتائیں کہ کون سا مذہب ضروری ہے؟ مذہب بھی تو بہت سارے ہو گئے نا، یہودیت ہے، عیسائیت ہے، نصرانیت ہے، بدھ مذہب ہے، ہندو مذہب ہے، کتنے مذاہب ہیں؟ तो जब आप कहते हैं कि इंसान के लिए मजहब जरूरी है, तो इसका मतलब है वो किसी भी मजहब पर अमल कर ले। इतने मजहब जब हमारे सामने हो तो हम किसको चूज करें, किसका इंतखाब करें कि ये मजहब सही है, इस पर हम अमल करें। ये कंफ्यूजन पैदा हुआ ना, ये सवाल पैदा हुआ। इस हमारे इस कंफ्यूजन को अल्लाह तबारक व तआला ने दूर फरमा दिया। कुरान कहता है इन दीन इंदल्लाहिल इस्लाम, अल्लाह के नजदीक पसंदीदा दीन अगर है तो वो इस्लाम। चलो तुम्हारी परेशानी भी दूर होगी, अब तुम्हें कोई इंतखाब करने की जरूरत नहीं कि तुम ये देखो कि यहूदियत सही है या ईसाइयत सही है या बुद्ध मजहब सही है या हिंदू मजहब सही है, तुम्हें देखने की जरूरत नहीं। अल्लाह ने इतना करम फरमाया कि इन तमाम अदियान में से एक दीन को, एक मजहब को चुनकर तुम्हें दे दिया। कितनी आसानी हो गई। अगर कई चीजें हो तो इंतखाब करना मुश्किल होता है ना, कई कलर हैं, आप कहें कौन सा कलर मैं चूज करूं, कई चीजें हैं मैं कौन सी चीज में, और एक ही चीज हो तो फट से जाकर ले ली। तो हम भी परेशान हुए कि मौला कौन सा मजहब। उसने कह दिया इन दीन इंदल्लाहिल इस्लाम, अल्लाह के नजदीक पसंदीदा दीन अगर है तो सिर्फ और सिर्फ इस्लाम। चुनकर दे दिया। अब हमारा काम क्या है, सिर्फ अमल करना। इतनी आसानी फरमा दी कि अदियान में से दीन को चुनकर भी दे दिया। तुम्हारे लिए अगर दीन है तो सिर्फ और सिर्फ इस्लाम है। अब अंबिया किराम अलैहिस्सलाम आते रहे, अल्लाह तबारक व तआला ने क्या किया कि जिस दीन की तालीमात, जिस मजहब की तालीमात को बिगाड़ा गया, अल्लाह रब्बुल आलमीन ने दूसरे नबी को भेजा और उन तालीमात में जो कमी थी उसमें और मजीद इजाफा फरमा दिया, उस कमी को पूरा कर दिया। इस तरह पूरा करता रहा करता रहा, यहां तक के सिलसिला पहुंचा नबी पाक अलैहिस्सलाम तक। सरकार दुनिया में जलवागर हो गए, दीन इस्लाम आ गया, कुरान नाजिल हो गया, और जब नबी पाक अलैहिस्सलाम ने खुतबा हज्जतुल विदा दिया, अल्लाह रब्बुल आलमीन ने फरमा दिया अल यौमा अकमलतु लकुम दीनकुम व अतममतु अलैकुम निअमती व रदीतु लकुमुल इस्लाम दीना। ए महबूब सल्लल्लाहु अलैहि वसल्लम, आज के दिन दीन कामिल हो गया, नेमतें तमाम हो गईं, और आपके लिए आपके रब ने दीन इस्लाम को पसंद किया, दीन मुकम्मल हो गया। और जब कोई चीज मुकम्मल हो जाए, कोई मुकम्मल किताब आ जाए, तो दूसरी किताब की जरूरत नहीं रहती। जब तक कमी थी नबी आते रहे, कमी पूरी होती रही, किताबें आती रहीं, इसलिए कि पहली किताब में कमी थी दूसरी में पूरी कर दी, दूसरी में कमी थी तीसरी में पूरी कर दी, और तीसरी में जो कमी थी चौथी में पूरी कर दी, और इस तरह पूरा किया, इस तरह मुकम्मल किया कि कामिल और अकमल कर दिया। और वाज़े तौर पर यह बता दिया गया कि देखो अब कुरान के आने के बाद किसी किताब की जरूरत नहीं, और मेरे रसूल के आने के बाद किसी रसूल की जरूरत। दीन कामिल और अकमल हो गया। अब जब दीन कामिल और अकमल हो गया, अब क्या है, अब हमें सिर्फ और सिर्फ दीन इस्लाम पर अमल करना। क्यों? हमें यह बता दिया गया कि तुम्हारे लिए दीन इस्लाम है, हमें यह बताया गया कि इस दीन को अल्लाह ने पसंद किया, हमें यह बताया गया कि यह दीन कामिल है अकमल है, इसके बाद अब किसी दीन की जरूरत नहीं। तो अब हमारा क्या काम है, हम पूरी जिम्मेदारी के साथ, पूरे एतमाद के साथ दीन इस्लाम पर अमल करें। ठीक है ना, दीन इस्लाम पर अमल करें। लेकिन अब सूरत क्या है, हम दीन की तालीमात को देखते हैं, उन पर अमल करते हैं, लेकिन मुतासिर हैं मगरबी तहजीब से, मुतासिर हैं मगरबी तालीम से, मगरबी तालीमात से, उनका असर कबूल कर रहे हैं। क्यों? कि दीन की तालीम हम में नहीं, दीन की मालूमात नहीं। अगर एक चीज इंसान ये सोच ले कि जो कुछ शरीयत ने कह दिया, जो कुछ कुरान ने कह दिया, वही हक है और वही सच है, तो फिर वो कभी भी इधर उधर नहीं हो सकता, कभी अपनी राय को उसके अंदर शामिल नहीं कर सकता। वजह सिर्फ यही है कि हम दीन की तालीमात से दूर है और उनकी तालीमात को अपना रहे। जबकि हैरत की बात यह है कि वो लोग जिनके दीन यानी वो जिस दीन पर अमल कर रहे हैं वो झूठे हैं। झूठे से मुराद जैसे हिंदू मजहब। एक शख्स ने एक वाकया लिखा और मैं वो पढ़कर हैरान हुआ। उसने लिखा कि मैं इंडिया में दरियाए जमुना के करीब गया, ऐसे घूमने के लिए जैसे जाते हैं, तो मैंने देखा कि एक नौजवान वहां खड़ा है और हिंदुओं का तरीका क्या है कि अपने मुर्दों को जलाते हैं, ये तो आप सब जानते हैं, और उनको जलाकर उनकी राख दरियाए जमुना में बहा देते, उसमें हड्डियां भी हैं और जो भी कुछ है राख है वो सब बहा दी, वो हड्डियां बहकर दोबारा साहिल पर भी आ जाती हैं, फिर वापस भी चली जाती हैं, कोई उसको उठाकर कहीं फेंक भी देता है, कहीं दफन भी कर देता है, और कभी ऐसे भी पड़ी रहती। तो उस शख्स ने कहा कि मैंने देखा कि एक नौजवान जो चेहरे से बिल्कुल एजुकेटेड लग रहा था, तालीमी याफ्ता, समझदार, वो नौजवान वहां पर आया और उसने आकर अपने कपड़े उतारे और नहाने के लिए उस दरिया में, दरिया जमुना में कूद गया। कहने मैं हैरान हुआ कि इतना गंदा पानी, जहां पर मुर्दों की राख है, मुर्दों की हड्डियां हैं, और उसमें से ताफुन उठ रहा, बदबू आ रही, उसने उस पानी में से गुसल किया और उसके बाद कपड़े पहन के खड़ा हुआ। तो मैंने उसको रोक कर पूछा, तुम कौन हो, कहां पढ़ते हो? उसने कहा मैं मेडिकल का स्टूडेंट हूं। तो कहते जब मैंने ये सुना तो मैं हैरान हुआ, मेडिकल का स्टूडेंट, डॉक्टर बन रहा है? और जाहिर है जो मेडिकल का स्टूडेंट है आप जानते हैं वो वैसे भी जरासीम से, हर चीज से बचने की कोशिश करता। तुम्हें पता है कि यहां पर मुर्दों की राख है? हाँ मुझे पता है। तुम्हें पता है कि इस पानी में जरासीम है जो सेहत के लिए मुजिर है? हाँ मुझे पता। तुम्हें मालूम है ये मुर्दों की हड्डियां यहां तैर रही हैं? हाँ। इस पानी से ताफुन बदबू उठ रहा है? हाँ मुझे पता। तो फिर तुम समझदार होकर, मेडिकल के स्टूडेंट होकर इस पानी में तुम नहा लिए? तो आप सुनो उसका जवाब। उसने क्या कहा? उसने कहा मैं मेडिकल का स्टूडेंट, मेडिकल की तालीम ये सब चीज सिखाती है कि ये जरासीम है, यहां गंदगी में ना जाओ, ये ना करो, वो ना करो, ये सब है और ये सब मैं अपनी आंखों से देख रहा हूं, लेकिन हमारा मजहब, हिंदू मजहब ये कहता है जो इस पानी में नहा ले उसके गुनाह माफ हो जाएंगे, उसके गुनाह माफ हो जाएंगे। उसने कहा मजहब तो कहता है लेकिन तुम क्या देख रहे हो, ये गंदा पानी जिसमें ताफन उठ रहा है? उसने कहा ये सब कुछ है लेकिन जो मेरा मजहब कहेगा मैं उस पर अमल करूं। गौर करो, एक झूठे मजहब का पैरोकार अपनी आंखों से देखकर उस गंदे पानी में गुसल कर रहा है, नहा रहा है, सिर्फ इस वजह से कि मजहब ने कह दिया है। उसने कहा ये मेडिकल है और ये मेरा मजहब, मेडिकल कुछ भी कहती रहे लेकिन मैं अपने मजहब पर अमल करूं। झूठे मजहब का पैरोकार तो मजहब पर इतना पाबंद है, और हमारा सच्चा पक्का पाकीजा मजहब जो बिल्कुल हक है, सच है, ऑथेंटिक है, हमारे नौजवान जरा सी मेडिकल तालीम हासिल कर लें तो मजहब पर एतराज करना अपना पैदाइशी हक समझते। ये इस्लाम ने कहा ये गलत है, ये इस्लाम ने कहा ये गलत है। अरे साइज गलत हो सकती है, इस्लाम की तालीमात गलत नहीं हो सकती। मेरे रसूल की जबान से जो निकल जाए वो गलत नहीं हो सकता, वही हक है, वही सच। इस्लाम पर इतना एतमाद होना चाहिए कि हमारा मुशाहिदा गलत हो सकता है, हमारा तजर्बा गलत हो सकता है, साइंस और मेडिकल की तालीम गलत हो सकती है, इस्लाम की तालीम गलत नहीं हो सकती। हैरत की बात है, जरा सा कोई तालीम हासिल कर ले इस्लाम पर एतराज शुरू कर दे। कोई हज पे एतराज कर रहा है तो कोई उम्रे पे एतराज कर रहा है, कोई तवाफ पे एतराज कर रहा है, कोई फर्ज चीज पे एतराज कर रहा है, ये कैसा मुसलमान है? हकीकत में मुसलमान नहीं अगर वो अपने दीन पर एतराज करे। दीन पर इस्तेकामत के साथ कायम हो जाओ, जो दीन ने कह दिया वही हक है और वही सच है, तब जाके सही मानों में मुसलमान बनोगे। साइंस को अपना इमाम बनाने वाले, साइंस को अपना मुक्तदा बनाने वाले, साइंस से रहनुमाई हासिल करने वाले, हम ये नहीं कहते कि साइंस की तालीम गलत है, सही है, लेकिन उसमें क्या है, तब्दीली है, तगैयुरात हैं। आज साइंस ने एक चीज पेश की, एक थ्योरी पेश की, अब तरक्की हो रही ना, प्रैक्टिकल हुआ, आगे तरक्की की, इसको गलत कर दिया, दूसरी को साबित कर दिया, ऐसा ही होता है ना। साइंसदानों ने तहकीक करके एक बात पेश की, आगे और तहकीक की, पहली तहकीक गलत हो गई, दूसरी को पेश कर दिया, پھر دوسری غلط ہو گئی تیسری کو پیش کر دیا. اس میں تغیرات تبدیلی ہو رہی ہے لیکن الحمدللہ قرآن جیسا نازل ہوا ہے اس میں کوئی تبدیلی نہیں. روز اول سے لے کر قیامت تک قرآن کے ایک حرف میں تبدیلی نہیں, ایک حکم میں تبدیلی نہیں, سب اسی طرح. بدلے گا زمانہ لاکھ مگر قرآن نہ بدلا جائے. قرآن اپنی جگہ حق ہے, تو جب ہم مسلمان ہیں تو پھر ہم کیوں ان سے متاثر ہو رہے ہیں, کیوں ان کی تعلیمات پر عمل کر رہے ہیں؟ اسلام ایسا سچا مذہب ہے جس نے پیدائش سے لے کر موت تک بلکہ مرنے کے بعد تک سارے احکامات کھول کر بیان کر دیے. ہے دنیا میں کوئی ایسا مذہب جس نے یہ تعلیم دی ہو؟ نکاح, طلاق, پیدائش, موت, زندگی, ہر چیز کے معاملات جتنے بھی ہیں سب قرآن میں موجود ہیں. کس طرح چلنا ہے, کس طرح پھرنا ہے, کس طرح اٹھنا ہے, کس طرح بیٹھنا ہے, بچوں کی تربیت کیسے کرنی ہے, بیوی کے ساتھ کس طرح رہنا ہے, والدین کا احترام کس طرح کرنا ہے, معاش کس طرح کمانا ہے, روزی کس طرح کمانی ہے, ہر چیز قرآن نے بیان کر دی ہے. تو کیوں اس طرف دیکھ رہے؟ یہ سارے اصول قرآن کے اندر موجود ہیں. اسلام ایک ایسا سچا اور پکا مذہب ہے کہ جس نے ہر چیز کو بیان کر دیا. لیکن افسوس کی بات یہ ہے کہ یہ ہمارے مسلمان مغربی تہذیب سے متاثر ہو کر اسلام کی تعلیمات پر اعتراضات کر رہے ہیں, جبکہ حقیقت حال یہ ہے کہ سائنس جتنی ترقی کر رہی ہے اسلام کے احکامات اور روحانیت اسی اتنا ہی نکھر کر سامنے آ رہے ہیں, اتنے نکھر کر سامنے آ رہے ہیں. آپ دیکھ لیں, ایک نہیں, دو نہیں, ہزاروں احکامات ایسے ہیں, ہزاروں احادیث ایسی ہیں کہ نبی پاک علیہ الصلوۃ والسلام کی زبان مبارک سے حکم ہوا 1400 سال پہلے. سائنس نے آج تحقیق کر کے ثابت کیا میرے آقا نے 1400 سال پہلے بتا دیا. فرمایا کتا اگر کسی برتن میں منہ ڈال دے اس کو مٹی سے صاف کرو, پھر پانی سے دھو لو, صاف ہو جائے. مٹی سے صاف کرنے میں کیا حکمت ہے, پانی سے دھو لو. 1400 سال پہلے آقا فرما رہے ہیں. سائنس نے آج تحقیق کی کہ اس کے لعاب میں ایسے جراثیم ہیں کہ جو مٹی کے سوا کوئی چیز صاف نہیں کر سکتی. سائنس آج تحقیق کر رہی ہے, سرکار 1400 سال پہلے فرما رہے ہیں. زبان کے وقت سجدہ حرام ہے, اوقات مکروہ ہے نا, طلوع آفتاب, غروب آفتاب اور نصف النہار, سجدہ نہیں ہے. حکم دے دیا, عمل ہو گیا. سائنس آج تحقیق کر رہی ہے, سائنسداں اپنی تحقیق میں بتا رہے ہیں کہ جب سورج نصف النہار پر ہو اس وقت اگر آدمی سجدہ کرے تو زمین سے ایسی ریز نکلتی ہیں شعائیں کہ جو اس کے دماغ پہ اثر کریں گی اور نقصان ہوگا. سائنس آج بتا رہی ہے, سرکار 1400 سال پہلے بتا رہی ہے. سائنس کو مت دیکھو, یہ اپنی تحقیق کرتی رہے گی لیکن یہ جتنی تحقیق کرے گی اسلام اتنا نکھر کر سامنے آ جائے. جب ہمیں ایسا کامل دین مل گیا تو ہم کیوں نہیں عمل کر رہے ہیں؟ نہیں, ادھر دیکھ رہے ہیں, وہ یہ کر رہے ہیں, فلاں جگہ یہ ہو رہا ہے. اور اگر کسی مذہب میں کوئی اچھی بات ہو رہی ہے یا اغیار جو ہیں کوئی اچھی بات اپنا رہے ہیں تو یاد رکھیے ہماری چیز وہ اپنا رہے ہیں, ہماری چیز اپنا رہے ہیں. ڈسپلن جو اسلام نے ہمیں دیا ہے آج انہوں نے لے لیا, ہم آپس میں لڑ جھگڑ رہے ہیں, انتشار کا شکار. نماز کیا ہے؟ ڈسپلن کا بہترین مظاہرہ ہے. آپ جاتے ہیں نا اسکول میں, آپ دیکھتے ہیں کیوں لگتی ہیں, چھوٹا اسکول ہو بڑا ہو دعا ہوتی ہے نا سب سے پہلے, ہر جگہ ہے. آپ باہر ممالک میں چلے جائیں وہاں بھی ہے, وہاں ان کا قومی ترانہ ہے یا ہمارا قومی ترانہ, ہر ملک میں اس کے لحاظ سے. جس سے اگر کوئی آگے پیچھے ہو بچوں کو درست کریں گے نہیں, لائن سے ڈسپلن قائم رکھو, ترتیب, نظم, ضبط قائم رکھو. اور اگر کوئی ادھر بدھر ہو تو کیسا لگے گا؟ دیکھنے میں ہی برا لگے گا. وہ عمل کر رہے ہیں. اسلام نے نماز کا ڈسپلن پہلے سے ہمیں دے دیا, जब अल्लाह की बारगाह में खड़े हो एक सफ में खड़े हो जाओ। अब देखते ना कैसे तरतीब से कंधे से कंधा मिलाकर सब खड़े हो गए। कोई तकसीस है? जो अमीर हैं वो आगे खड़े होंगे, जो गरीब है पीछे खड़े होंगे, है कोई तकसीस? जिसके पास गाड़ी है वो आगे है, जो साइकिल पर आए हो पीछे, है कोई तकसीस? जो बड़े मकान में रहता है वो अगली सफ में, और जिसके पास नहीं है किराए का मकान पिछली सफ में? नहीं। इस्लाम ने सबको खत्म कर दिया, सारी तफरीकात को मिटा दिया, सारे गुरूर और तकब्बुर और नखफत को चकना चूर कर दिया। कहा अमीर है तो अगली सफ में है, गरीब है तो अगली सफ में है, फकीर है बादशाह है तो भी इसी सफ में, एक ही सफ में खड़े हो गए महमूद और अयाज। ना कोई बंदा रहा, ना कोई बंदा ना, सबको एक सफ में खड़ा कर दिया, डिसिप्लिन के साथ खड़ा कर दिया। अल्लाह की बारगाह में जितने खड़े हैं सब एक हैं। अपने घर में जिस तरह रहते हो रहते रहो, जिस तरह चलते हो चलते रहो, जिस तरह खड़े होते हो खड़े होते रहो, लेकिन मेरे घर में जब आओगे तो जैसा मेरे रसूल ने कहा है वैसे खड़े हो जाना। अब आगे पीछे मत होना। डिसिप्लिन दिया नहीं दिया? एक साथ उठ रहे, एक साथ बैठ रहे, कयाम रुकू सुजूद, ये क्या है? ये इस्लाम का डिसिप्लिन है। वो लोग वो आज डिसिप्लिन कायम कर रहे हैं, इस्लाम ने हमें पहले ही दे दिया। और एक काम अगर एक मर्तबा बताया जाए तो हो सकता है कि आदमी भूल जाए, भूल जाता है ना। एक बात बताई आप भूल गए, मसलन मैं आपसे कह दूं कि आप दरगाह अली अशरफिया में दाखिल हो, सबके सब डिसिप्लिन के साथ दाखिल हो, होंगे दाखिल? नहीं होंगे मेरे ख्याल, जब भी तो नहीं बोल रहे। खैर मैं ये कहूंगा नहीं, जाहिर है कोई आगे पीछे। अब क्या होगा कि भूल जाता है आदमी, इसीलिए इस भूल की वजह से इस्लाम ने एक नमाज नहीं पांच नमाजें रख दी। पांच पांच वक्त डिसिप्लिन कायम करो ताकि तुम्हें याद रहे। फजर हो तब डिसिप्लिन के साथ खड़े हो जाओ, जोर हो तब खड़े हो जाओ, असर हो तो खड़े हो जाओ, मगरिब हो तो खड़े हो जाओ, ईशा हो तो खड़े हो, पांच वक्त नमाज में। किसी का इंतजार है? नहीं, जब टाइम हो गया खड़े हो जाओ। क्यों? इस्लाम वक्त की पाबंदी सिखा रहा है, इस्लाम तरतीब सिखा रहा है, इस्लाम नज्म और ज़ब्त सिखा रहा है, इस्लाम डिसिप्लिन का दर्स दे रहा है। अब गौर करो, ये पांच वक्त डिसिप्लिन के साथ खड़े होने वाले एक इमाम की आवाज पर रुकू सुजूद कयाम सब करने वाले अगर इस घर से बाहर निकलकर आपस में लड़े और इंतशार का शिकार हो तो कितने अफसोस की बात है। मस्जिद में तो एक सब एक, किसी कौम की तख़सीस है, किसी नस्ल की तफरीक है? नहीं। ये इस नस्ल का है तो आगे है, वो दूसरी नस्ल का पीछे है? नहीं। अगर पहले आ गया तो पहले, बाद में आया तो बाद में, ऐसा नहीं है कि आखिर में आए तो सबको हटाकर सफ़े तोड़कर फिर वो अगली सफ में जाएगा। नहीं, यही इस्लाम की तालीम। अफसोस की बात यह है कि हम मस्जिद में अल्लाह के घर में कितने आराम के साथ नज्म और ज़ब्त के साथ डिसिप्लिन के साथ रहते हैं और बाहर निकलते हैं तो आपस में दस्तो गिरेबा हो जाते, लड़ते हैं कौमियत पर, असबियत पर और दीगर चीजों पर, तफरकाबाजी। मस्जिद में कुछ नहीं है, खुदा ने सबको एक कर दिया, तुम सब एक हो, एक ही सब में खड़े हो जाओ, कोई आगे पीछे नहीं है, इसलिए कि मेरी बारगाह है और मेरी बारगाह में क्या देखा जाएगा। इन्ना अकरमकुम इंदल्लाह यत्काकुम, अल्लाह के नजदीक अगर कोई बरगुजीदा है बरतर है वो है जिसका तकवा बेहतर है। ये नहीं कहा जिसके कपड़े बेहतर हैं, ये नहीं कहा जिसका मकान बेहतर है, नहीं, जिसका तकवा बेहतर है, खशियत इलाही जिसके दिल में है वो अल्लाह के नजदीक बेहतर है। और कोई कितना बेहतरीन लिबास पहनकर आ जाए, तकवा नहीं है अल्लाह के नजदीक उसकी कोई वक्त नहीं, कोई हैसियत नहीं। अल्लाह ला यंजुरु इला अजसामिकुम वला इला सवरिकुम वलाकिन यंजुरु इला कुलूबिकुम, वो नहीं देखता तुम्हारे चेहरों की तरफ, वो नहीं देखता तुम्हारे जिस्मों की तरफ, वो देखता है तुम्हारे दिलों की तरफ। इसके दिल में क्या है? खशियत इलाही है, तकवा है, परहेजगारी है, वही कबूल है, मंजूर है, मकबूल है, अल्लाह के नजदीक अकरम है, इज्जत वाला है। और अगर ये चीज नहीं है तो अल्लाह की बारगाह में उसकी कोई हैसियत नहीं। कहने का मकसद ये है कि इस्लाम हमें बेहतरीन तालीम दे रहा और हम उसकी तालीमात पर इतराज कर रहे हैं। اس کی وجہ صرف یہی ہے کہ ہم نے اسلام کی تعلیمات کو سمجھا ہی نہیں. اسلام کی تعلیمات کو اگر سمجھ لیتے تو کبھی بھی اس پر اعتراض نہیں کرتے. آپ خود بھی اسلام کی تعلیمات کو سمجھیں, اس کو سیکھنے کی کوشش کریں اور اپنی اولاد کو بھی سکھائیں, اپنی اولاد کو بھی سکھائیں. حدیث شریف کے مطابق ادبو اولادکم علی ثلاثہ خصائل, کہتے اپنی اولاد کو تین چیزیں سکھاؤ, تین چیزیں, حب نبیکم, حب اہل بیت و تلاوت القرآن. تین چیزیں اپنی اولاد کو سکھاؤ. پہلی چیز حب نبیکم, اپنے نبی کی محبت, یہ اپنی اولاد کو سکھاؤ. حب اہل بیت, سرکار کے اولاد کی محبت. اور تیسری تلاوت قرآن. یہ تین چیزیں جس کے اندر پیدا ہو جائیں گی وہ کبھی اسلام سے نہیں بھٹک سکتے. تین چیزیں سکھا دو. تو خود بھی عمل کریں اور اپنی اولاد سے بھی عمل کرائیں. سب سے پہلی چیز کہ ہم دین سے مطمئن ہوں. ہم خود جو لوگ اپنے دین سے مطمئن نہیں وہ کیا عمل کریں گے؟ جو چیزیں میں نے ابتدا میں آپ کو بتائیں, جو جملے میں نے بتائے اس کو دہرانے کی ضرورت نہیں. افسوس کا مقام ہے کہ ایسے جملے ایک مسلمان کی زبان سے نکلے تو پتہ چلتا ہے کہ وہ دین سے مطمئن نہیں ہے. اسی طرح ہماری مائیں بہنیں آج کل کے نئے طریقوں کو, نئے فیشن کو اپنا رہی ہیں. کسی کے ناخن بڑے ہوئے, سرکار نے منع فرمایا نا, بڑے ہوئے. ہم یہی کہتے ہیں جو بھی نیا فیشن آئے, جو بھی نئی چیز آئے, سب سے پہلے اپنے آقا کے حکم کو دیکھو کہ یہ اس سے ٹکرا تو نہیں رہا, اس سے متصادم تو نہیں. ایسے تو نہیں کہ آقا نے منع کیا ہو اور ہم وہی کام کر رہے ہیں. اگر کوئی چیز, یعنی یہ بات مردوں کے لیے بھی اور عورتوں کے لیے بھی ہے, کہ اگر کوئی چیز, کوئی طریقہ آپ دیکھ رہے ہیں آپ کو اچھا محسوس ہو رہا ہے اور وہ شریعت کے خلاف ہے, اسے ترک کر دیجیے, اس میں کوئی فائدہ نہیں ہوگا. نہیں جی فیشن چل رہا ہے کہ ناخن آگے بڑھا لو. ناخن بڑھانا فیشن ہے, لڑکے بھی بڑھا رہے اور لڑکیاں بھی بڑھا رہے. دیکھ لو کہ اگر سرکار دو عالم علیہ الصلوۃ والسلام کے حکم کی خلاف ورزی ہے اسے ترک کر دو, اس میں کوئی فائدہ نہیں ہے, سراسر اس میں نقصان ہی نقصان. اسی طرح کاروبار میں بھی, اگر آپ کوئی کاروبار کر رہے ہیں اور اس میں دیکھ رہے ہیں کہ یہ چیز سود میں شامل ہے, ہوتا ہے نا کسی طرح, تفصیل میں جانے کی ضرورت نہیں, یہ چیز سود میں آ رہی ہے, یہ چیز جھوٹ میں آ رہی ہے, یہ چیز دھوکے میں آ رہی ہے, اس کو ترک کر دو. کتنا فائدہ نظر آئے اس کو چھوڑ دو. اگر صرف یہ سوچ کر چھوڑ دو گے کہ سرکار کے حکم کے خلاف ہے میں ترک کر دوں, اسی میں فائدہ تمہیں ہو جائے گا, چھوڑنے میں فائدہ ہو جائے گا. اور اگر دنیاوی لالچ میں آ کر پیسے کو دیکھ کر اس چیز کو حاصل کر لیا کہ شریعت تو جو کہہ رہی ہے کہنے دو, یہاں کون دیکھ رہا, میں تو خاموشی سے کر لوں مجھے فائدہ ہو جائے گا, کبھی بھی اس میں فائدہ نہیں ہو سکتا, سراسر نقصان ہی نقصان ہو. اس لیے کہ ایمان اور یقین کامل یہ ہونا چاہیے کہ جو قرآن نے کہہ دیا وہ حق ہے اور جو نبی پاک علیہ الصلوۃ والسلام نے کہہ دیا وہی حق ہے. ان کے احکامات پر عمل کرنے میں فائدہ ہے اور نہ کرنے میں سراسر نقصان ہی نقصان. یہ اگر ہر مسلمان کا ایمان ہو جائے ساری دھوکے بازیاں ختم ہو جائیں. جتنے سود لیتے ہیں سب کے سب چھوڑ دیں, جتنے رشوت لیتے ہیں سب چھوڑ دیں, یہ ساری دین سے دوری کا تو نتیجہ ہے کہ ہم نے دیکھا, ہمیں کون دیکھ رہا, قیامت ہوگی تو دیکھا جائے گا. یہ نہیں پتا کہ اسی دنیا میں جس طرح یہ حرام پیسہ آتا ہوا نظر آتا ہے کہ ہم نے دھوکہ دے کے اتنا پیسہ لے لیا, اسی طرح بیماریوں میں, پریشانیوں میں, دیگر چیزوں میں اسی طرح پانی کی طرح نکل جاتا ہے. یہ نہیں سوچتے. رزق حلال کا ایک لقمہ آپ کے جسم کو راحت پہنچا سکتا ہے, سکون پہنچا سکتا ہے, اطمینان دے سکتا ہے, اور حرام کے ہزاروں لقمے آپ کو کوئی فائدہ نہیں دے سکتے. جب حرام پیسہ گھر میں آتا ہے, مصیبتیں لے کر آتا ہے, پریشانیاں لے کر آتا ہے, بیماریاں لے کر آتا ہے, ٹینشن لے کر آتا ہے, ساری چیزیں لے کر آتا ہے. اگر سکون ہے تو صرف اور صرف رزق حلال میں. اور یاد رکھیے رزق حلال کی تراش میں نکلنا بھی عبادت ہے. ہم سمجھ رہے تھے نماز پڑھنا عبادت ہے, نہیں, عبادت کا مفہوم بڑا وسیع ہے. सिर्फ रोजा रखना ही इबादत नहीं है, सिर्फ हज करना ही इबादत नहीं है, सिर्फ उमरा करना ही इबादत नहीं, ज़कात और सदक़ात इबादत नहीं, रिज़्क़े हलाल की तलाश में निकलना ये भी इबादत है, किसी बेवा की मदद के लिए निकलना ये भी इबादत है, किसी यतीम के सर पे हाथ रख देना ये भी इबादत है, वालदैन की इताअत और फरमा बरदारी करना ये भी इबादत है, और इस्लाम की तालीमात को समझना इसलिए कि मैं इस पर अमल करूंगा ये भी इबादत है। मोमिन का तो हर अमल इबादत है, मोमिन का चलना फिरना इबादत, सोना जागना इबादत, उठना बैठना इबादत, अगर उसका हर अमल इस्लाम के मुताबिक है उसकी पूरी जिंदगी इबादत। तो हमें ऐसा मुसलमान बनना चाहिए। हमने इसीलिए इस टॉपिक को लिया ताकि आप ये समझ लें कि मजहब की जरूरत क्यों है। तो आपने समझ लिया कि मजहब की जरूरत इसलिए है कि इंसान उस अहकामात पर अमल करे और दीगर मखलूकात से मुमताज हो जाए। इंसानों के लिए है ना, हैवानों के लिए तो नहीं है। हैवानों के लिए कोई कानून नहीं, कोई मजहब नहीं, कोई जाबता नहीं, कोई कायदा नहीं। सारे कायदे जवाबित हर चीज इंसानों के लिए है, और इंसानों के लिए मजहब जितने मौजूद थे उसमें मजहब का इंतखाब करके भी दे दिया इस्लाम है, इस पर अमल करो। अब हमारा काम क्या है कि हम सच्चे दिल के साथ इस्लाम पर डट जाएं, उसके अहकाम पर अमल करें, और अगर कोई चीज इससे टकराती है उसको तर्क कर दो। कोई चीज इससे टकरा जाए इस्लामी अहकाम से उसको छोड़ दो। दुनिया कुछ भी कहती रहे, दुनिया मजाक में उड़ाती रहे, जमाने की हंसी, अपनों के ताने, गैर के शिकवे, तेरी मर्जी समझकर सब गवारा कर लिया मैंने, जब उसकी रजा यही है तो जो उसकी रजा वो हमारी रजा। फिर उसमें अपना, खवातीन भी क्योंकि सुन रही हैं तो मैं इसलिए इस बात पर जोर दे रहा हूं। आप कहेंगे कि ये बार बार कह रहे हैं हम कौन सा फैशन कर रहे हैं। अगर कोई फैशन है और वो इस्लाम के खिलाफ हो रहा है तर्क कर दो। इस्लाम ने जो इज्जत जो अजमत औरत को दी है किसी मजहब ने नहीं दी। जो शर्म जो हया जो तहजीब जो तमद्दुन इस्लाम दे रहा है कोई मजहब नहीं दे रहा। आज आकर आप देखें बाहर अग्यार में क्या क्या वो लोग कर रहे हैं। तो इस्लाम के अहकामात पैदाइश से लेकर मौत तक, बल्कि मौत तक भी नहीं, मरने के बाद भी किस तरह मुर्दे को लेकर जाना है ये भी इस्लाम बता रहा। इस्लाम की तालीम तो ये है कि तुम मर जाओ तो ईमान वालों के कंधों पर जाओ, और उधर देखो तो वो पकड़ के जला दें उसी वक्त। वो जला रहे हैं, दुनिया में ही जहन्नुम है और यहां पर इज्जत इत्राम के साथ ले जाया जा रहा है। नहलाओ तो एहतियात के साथ नहलाओ, कफन पहनाओ तो एहतियात के साथ, सारे कायदे कवानीन मौजूद है, एक एक चीज इस्लाम बता रहा। फिर एहतराम के साथ कंधों पर लेकर चलो, तेज मत भागो, जब कंधा दो तो 10 कदम जरूर चलो ताकि चारों कंधे दे लो, इत्मीनान के साथ, इत्मीनान के साथ, सुकून के साथ। कौन बता रहा? इस्लाम की तालीम, कुरान कह रहा है, अहादीस तशरीह कर रही, अहादीस तशरीह कर रही। जब आप लेकर चले, कंधा दिया 10 कदम आप चले, पीछे दिया 10 कदम, फिर इस तरफ 10 कदम, फिर पीछे 10 कदम, कितने हो गए? 40 कदम हो गए, 40 कदम। और उसमें अगर कोई नेक जन्नती है जिसने कंधा दिया, उसकी वजह से मैयत की भी बख्शी, और अगर मैयत जन्नती है तो कंधा देने वाले बख्शे गए। ये मौला का करम है। कितना एहतमाम हो रहा, इज्जत एहतराम के साथ जाकर उसको दफन कर दो। है कोई मजहब जो इतनी तफसील बयान करे, जो एक एक चीज बयान करे? सिर्फ और सिर्फ इस्लाम है। इसलिए कुरान ने कहा इन्नद दीन इंदल्लाहि इस्लाम, अल्लाह के नजदीक पसंदीदा दीन अगर है तो इस्लाम। आजकल लोगों का क्या तरीका हो गया? तरीका यह हो गया कि जो अपने मतलब की चीज है उस पर अमल कर लिया, बाकी चीजों को छोड़ दिया। निकाह हो रहा है तो काजी को बुला लो, इतना तो है कि हाँ निकाह नहीं करेंगे तो गलत होगा, बुला लो, निकाह हो गया। और अगर तलाक दे दी, जाओ मौलवी से पूछ लो फतवा, पूछ लिया, कभी अमल किया कभी नहीं, के बहरहाल इसमें तो है। जब इसमें अमल कर रहे हो तो दीगर चीजों में क्यों नहीं कर रहे? जब इसमें अमल कर रहे हो तो दीगर चीजों में क्यों अमल नहीं कर रहे? جب اسلام پر عمل کرو تو سارے احکامات پر عمل کرو، ایسا نہیں اپنے مطلب کی چیز لے لی اور اپنے جو مطلب میں سمجھ میں نہیں آئی چھوڑ دی۔ یہودیوں کے ایک بہت بڑے عالم حضرت عبداللہ بن سلام رضی اللہ تعالیٰ عنہ، اسلام لانے سے پہلے یہودیوں کے بہت بڑے عالم تھے، سرکار کی بارگاہ میں حاضر ہوئے، اسلام قبول کیا، دار اسلام میں داخل ہوئے، ایک دن صحابہ کے ساتھ بیٹھے تھے۔ تو آپ جانتے کہ اس زمانے میں اونٹ بہت زیادہ اس کا استعمال تھا، سواری کے لیے بھی، اور ضرورت پڑتی تھی ذبح کر کے گوشت اس کا پکاتے تھے، کھا لیتے تھے۔ حضرت موسیٰ علیہ السلام کی شریعت میں اونٹ کا گوشت کھانا حرام تھا، اور نبی پاک علیہ السلام کی شریعت میں اسلام میں جائز، حرام نہیں۔ تو جب صحابہ کے ساتھ بیٹھے تو صحابہ نے اونٹ ذبح کیا اور گوشت پکایا، تو جیسے دوست بیٹھتے ہیں نا آپس میں، کہتے ہیں آؤ تم بھی کھا لو، آ جاؤ تم بھی کھا لو، تو صحابہ نے اسی طرح ان کو حضرت عبداللہ بن سلام رضی اللہ تعالیٰ کو دعوت دیا، آئیے آپ بھی کھا لو، انہوں نے کہا نہیں میں نہیں کھانا، اور دل میں یہ سوچا کہ موسیٰ علیہ السلام کی شریعت میں تو حرام ہے اور حضور علیہ السلام کی شریعت میں جائز تو ہے لیکن واجب نہیں، واجب تو نہیں نا کہ کھانا ضروری ہے، کوئی کھا لے تو صحیح ہے، نہ کھائے تو کوئی گناہ نہیں، گناہ نہیں ہے نا۔ ارے بات سمجھ رہے ہو نہیں سمجھ، اونٹ کا گوشت کھانا واجب ہے کیا؟ اگر نہیں کھاؤ گے تو گناہ ملے گا؟ واجب نہیں ہے نا، ہاں جائز ہے، حلال ہے، کھا لے تو ٹھیک ہے، نہیں کھاؤ تو کوئی۔ انہوں نے یہی سوچا کہ موسیٰ علیہ السلام کی شریعت میں حرام اور یہاں واجب نہیں جائز ہے، میں اس طرح عمل کروں کہ دونوں شریعتوں پر عمل ہو جائے، میں نہیں کھاؤں تاکہ اس شریعت پہ بھی عمل ہو جائے اور یہاں واجب نہیں ہے تو اس پہ بھی عمل ہو جائے۔ یہ سوچ کر انہوں نے گوشت کھانے سے انکار کیا، فوراً آیت ربانی نازل ہو گئی، یا ایھا الذین آمنوا ادخلوا فی السلم کافہ، اے ایمان والو اسلام میں پورے طور پر داخل ہو جاؤ، آدھے آدھے نہیں، پورے طور پر داخل ہو جاؤ، ولا تتبعوا خطوات الشیطان، اور شیطان کے نقش قدم پر نہ چلو، انہ لکم عدو مبین، بے شک وہ تمہارا کھلا دشمن ہے۔ جب تم نے اسلام قبول کر لیا تو پہلی شریعت کو کیوں دیکھ رہے ہو؟ اس کو چھوڑ دو، اب اسلام میں داخل ہوئے ہو تو پوری طرح اسلام پر عمل کرو، پہلی شریعتوں کو مت دیکھو۔ اسی طرح جس طرح اسلام کے آنے کے بعد پہلی شریعتیں منسوخ ہو گئیں، اسی طرح قرآن کے نازل ہونے کے بعد گزشتہ کتابیں منسوخ ہو گئیں، اب ان پر عمل کی ضرورت نہیں۔ قرآن ہے، یہی آخری کتاب ہے، یہی کامل اور اکمل کتاب ہے، اور اسی میں ہر چیز موجود ہے، ہر مسئلے کا حل موجود ہے، اور دنیا کی ہر چیز کا ذکر موجود ہے۔ ایک یہودی نے حضرت عمر رضی اللہ تعالیٰ عنہ کو توریت دے دی، جاؤ جا کر یہ اس کا مطالعہ کرو، اور وہ کتاب لے کر حضور کی بارگاہ میں پہنچ گئے سیدنا فاروق اعظم رضی اللہ تعالیٰ، اور کتاب ہاتھ میں لے کر سرکار کی بارگاہ میں اور اس کو پڑھ رہے ہیں۔ حضور نے فرمایا عمر کی کیا ہے؟ یا رسول اللہ صلی اللہ علیہ وسلم، یہ توریت جو اللہ نے حضرت موسیٰ علیہ السلام پر نازل کی تھی، مجھے ایک یہودی نے دیے کہ تم اس کا مطالعہ کرو، اور ان کی نظر کتاب پر، سرکار کے چہرے انور پر جلال کے آثار، غصہ آ گیا، جلال کے آثار آ گئے، چہرے مبارک سرخ ہو گیا۔ صدیق اکبر رضی اللہ تعالی عنہ مزاج شناس رسول، انہوں نے جیسے ہی دیکھا، ارے حضور کے چہرے پر غیظ و غضب کے آثار، اور یہ عمر ابن خطاب دیکھ نہیں رہے، ان کی نظریں تو کتاب پر ہیں۔ فوراً انہوں نے کہا یا عمر انظر الى وجہ رسول اللہ صلی اللہ علیہ وسلم، ارے حضور کے چہرے کو دیکھو۔ انہوں نے جیسے ہی دیکھا ڈر گئے، کتاب بند کر دی، کہتے میں اللہ اور اس کے رسول کے غضب سے پناہ مانگتا ہوں۔ سرکار نے فرمایا عمر تم اس کتاب کی بات کرتے ہو توریت کی، خدا کی قسم جس موسیٰ پر یہ توریت نازل ہوئی ہے، اگر آج وہ ظاہری حیات میں ہوتے تو میری اتباع کرتے اور قرآن کو پڑھتے۔ تم اس کتاب کی بات کر رہے ہو، اگر وہ موسیٰ ظاہری حیات میں آج ہوتے تو میری اتباع کے سوا ان کے لیے کوئی چارہ نہیں تھا، کہنے کا مطلب یہ تھا کہ میرے آنے کے بعد کسی نبی کی ضرورت نہیں اور قرآن کے نازل ہونے کے بعد کسی کتاب کی ضرورت نہیں. تو الحمدللہ ایسا نہیں. ہم مسلمان, ہمیں اپنی قسمت پر یہ ناز کرنا چاہیے کہ ہمیں دین ایسا ملا جو کامل اور اکمل ہے, رسول ایسا ملا جس کی تعلیمات کامل اور اکمل ہیں, اور قرآن ایسا ملا جو کامل اور اکمل ہے. ہمیں کتاب کے لیے کسی کتاب کی طرف دیکھنے کی ضرورت نہیں, ہدایت کے لیے کسی اور کی طرف دیکھنے کی ضرورت نہیں, اور دین کے لیے کسی دین کی طرف دیکھنے کی ضرورت نہیں. الحمدللہ ہمارا نبی بھی کامل ہے, ہمارا دین بھی کامل ہے, ہمارا قرآن بھی کامل ہے. یہ عقیدہ ہونا چاہیے. اس کو کھول کر تو دیکھو, اس کو پڑھ کر تو دیکھو, اس کے اندر ساری چیزیں موجود ہیں. بڑی سے بڑی چیز کا ذکر اس میں ہے, چھوٹی سے چھوٹی چیز کا ذکر اس میں. سب سے چھوٹا جانور کیا ہے؟ کیونٹی. کیونٹی ہے نا, قرآن میں ذکر ہے, سورہ نمل موجود ہے. اور سب سے بڑا کیا ہے؟ ہاتھی. سورہ فیل قرآن میں موجود ہے. دن کا ذکر بھی اس کے اندر ہے, رات کا ذکر بھی اس کے اندر ہے. راتیں بھی ہیں, دن بھی, اور انسان بھی ہیں, جن بھی. درختوں کا ذکر تو قرآن میں ہے, پتھروں کا ذکر تب قرآن میں ہے. دن کا ذکر تو قرآن میں ہے, رات کا ذکر قرآن میں ہے, انسان کا ذکر قرآن میں ہے, جن کا ذکر قرآن میں ہے, فرشتوں کا ذکر قرآن میں ہے. ابراہیم خلیل اللہ, اسماعیل ذبیح اللہ, موسیٰ کلیم اللہ, عیسیٰ روح اللہ, آدم صفی اللہ, نوح نجی اللہ, سب قرآن میں. جو گزر چکے ان کا ذکر قرآن میں ہے, جو موجود ہیں ان کا ذکر قرآن میں ہے, اور جو قیامت تک آئیں گے جو کچھ ہوگا سب قرآن میں. ایسی عظیم شان کتاب, ایسی عظیم شان کتاب, اس کو اٹھا کر تاک میں رکھ دیا اور کہتے ہیں ہم مسلمان ہیں. اسی کتاب کو پڑھ کر دیکھ لو, اسی کو پڑھ کر پچھلوں کی خبر بھی ملے گی, اسی کو پڑھ کر اگلوں کی خبر بھی ملے گی, اور اسی کو پڑھ کر جو کچھ ہو رہا ہے اس کی خبر بھی ملے گی. جو ہو چکا قرآن بیان کر رہا ہے, اور سچے واقعات, ایسی خبریں جو سچی خبریں ہیں وہ قرآن بیان کر رہا ہے. قرآن محض قصے کہانیاں نہیں سناتا. قرآن کہتا ہے لعبرت لأولی الابصار, عقل مندوں کے لیے اس میں عبرت ہے اگر وہ پڑھ کر دیکھیں, اگر وہ سمجھ کر دیکھیں. اور ایسی کتاب جس کو پڑھنا بھی عبادت, سننا بھی عبادت, دیکھنا بھی عبادت, اور اس پر عمل کرنا تو بدرجہ اولا عبادت. تو ایسی عظیم و شان کتاب ہمارے پاس موجود ہے. بہر صورت اب میں اپنی گفتگو کو سمیٹوں کہ جو مشاہدات اور جو واقعات میں نے آپ کے سامنے ابتدا میں پیش کیے ان کی بنا پر ہم نے اس موضوع کو اپنا عنوان سخن بنایا. اور اس کا نچوڑ جو ہے وہ صرف یہ ہے کہ آپ یہ سمجھیں کہ انسان کے لیے مذہب ضروری ہے, اور تمام مذاہب میں اسلام سب سے سچا مذہب. تو ہمیں مذاہب میں چننے کی ضرورت نہیں, خدا نے چن کر مذہب دے دیا اسلام ہے. ٹھیک ہے, ہمارا کام کیا ہے کہ ہم اسلامی تعلیمات کو حاصل کریں, اسلام کی تعلیمات خود بھی حاصل کریں, اپنی اولاد کو بھی اس کے زیور سے آراستہ کریں, اور اپنے دل کے اندر اپنے ذہن میں یہ سوچ لیں کہ جو کچھ قرآن نے کہا, جو کچھ نبی پاک علیہ الصلوۃ والسلام نے فرما دیا, وہی حق ہے اور وہی سچ. پتھر کی لکیر ہے, اس سے انکار ممکن نہیں, اس پہ عمل کرنے میں نجات ہے, اور اس کا انکار کرنے میں تباہی ہے, بربادی ہے. آج بھی جو لوگ اسلام کی تعلیمات کو چھوڑ کر دوسری اغیار کی تعلیمات پر عمل کر رہے ہیں سراسر گھاٹے میں ہیں, نقصان میں ہیں. فائدے میں وہی ہیں جو اسلامی تعلیمات پر عمل کر رہے ہیں. تو ہمیں یہ سوچنا چاہیے, اپنے دین پر پوری استقامت کے ساتھ قائم رہیے. جو کچھ سمجھ میں نہ آئے اس کو پوچھئے, علماء موجود ہیں, مشائخ موجود ہیں, نیک صحبت اختیار کیجئے. خاص طور پہ نوجوان جو سائنسی تعلیم یا دیگر تعلیمات حاصل کر رہے ہیں, اسلام نے تعلیم سے منع نہیں کیا. آپ سائنس کی تعلیم حاصل کر سکتے ہیں, انگریزی تعلیم حاصل کر سکتے ہیں, ساری تعلیمات حاصل کیجئے, لیکن اسلام سب پر غالب ہو. ایسا نہ ہو کہ وہ تعلیم حاصل کرنے کے بعد آپ دین سے دور ہو جائیں. اگر کوئی ایسا علم ہے کہ جس کو حاصل کر کے آپ دین سے دور ہو رہے ہیں, سمجھ لو کہ وہ شیطانی علم ہے, آپ اس کو چھوڑ دیں. انجینئر بنے, مسلمان انجینئر بنے, ڈاکٹر بنے, مسلمان ڈاکٹر بنے, साइंटिस्ट बने, मुसलमान साइंटिस्ट बने। ऐसा ना हो कि एजुकेटेड होने के बाद इस्लाम पर इतराज शुरू कर दे। इस्लाम के खादिम बनकर रहिए, इसकी तालीमात पर अमल कीजिए, खुद भी सीखे, अपनी औलाद को भी, अपने अहले वयाल को भी सिखाएं। इसी में फला है, इसी में कामयाबी है, इसी में निजात है। अल्लाह रब्बुल आलमीन जल्ल जलालहु व मनवलहु हम सबको इस्लाम पर अमल करने की तौफीक अता फरमा। या अल्लाह हम सबको इस्लाम पर जिंदा रख और इस्लाम पर मौत अता फरमा। नबी पाक अलैहिस्सलातु वस्सलाम की सच्ची मोहब्बत में जिंदा रहें और इसी मोहब्बत में मौत अता फरमा। ऐ इलाहुल आलमीन जो बीमार है उन्हें शिफाए कामिल अता फरमा, जो किसी परेशानी में मुब्तला है उनकी परेशानियों को दूर कर, जो कर्जदार है उन्हें बारे कर्जे से दोषी फरमा, जो बे औलाद है उन्हें नेक औलाद अता फरमा, जो साहिब औलाद है उनकी औलाद को उनका फरमबरदार बना। ऐ इलाहुल आलमीन ये तमाम हजरात और खवातीन जो दूर दराज मकामात से इस नशिस्त में शिरकत करने के लिए हाजिर हुए, मौला इनकी हाजिरी को कबूल फरमा, मौला इन सब पर अपनी रहमतें बरकतें नाजिल फरमा, इन सब के इल्म में, अमल में, उम्र में बरकत अता फरमा, इन सब के रोजगार में तरक्की अता फरमा, इन सब की जाहिरी बातनी रूहानी जिस्मानी बीमारियों को परेशानियों को हमेशा हमेशा के लिए दूर फरमा। इन अल्लाह व मलाइकतहु सल्लूना अलन नबी या अय्युहल लजीना आमनू सल्लू अलैहि व सल्लिमू तस्लीमा। اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد صلاة دائمة بدوام الملك الحي القيوم سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين।